यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगलाई राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह। राष्ट्रिय आवश्यकता अनुसार नै 5 दलीय गठबन्धन बनेको प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई। स्थानीय तह निर्वाचनमा गठबन्धनकै पक्षमा लाग्न पार्टी नेता कार्यकर्तालाई प्रधानमन्त्रीको आह्वान। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ 2 गते नेपाल भ्रमणमा आउनुहुने। काभ्रे प्लाञ्चोक कोरोशी गाउँपालिका अन्तर्गत बीपी राजमार्गमा 2 वटा गाड़ी ठोक्किँदा 5 जनाको मृत्यु। र अमेरिकाले युक्रेनका लागि गरेको सैन्य सहयोग प्रजातन्त्रको रक्षाका लागि भएको अमेरिकी राष्ट्रपति बाइडेनको प्रतिक्रिया।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती सीयुजी नेटवर्क, अनि आहा कति रमाइलो एनडीटीभी। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग सहित सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ। राष्ट्रपति भण्डारीले निर्वाचनको तयारी लगायतका सन्दर्भमा आयोगका पदाधिकारीसँग भएको भेटमा यस्तो आग्रह गर्नुभएको हो। शीतल निवासमा हिजो निर्वाचन आयोगका पदाधिकारीसँग भएको भेटमा राष्ट्रपति भण्डारीले 3 गते सम्पन्न हुने निर्वाचनमा मतदाताहरूले आफूले रोजेको उम्मेद्वारलाई निष्पक्ष र निर्वाध रूपमा मतदान गर्न पाउने हक अधिकारलाई सबै क्षेत्रबाट सम्मान गर्ने वातावरण बनाउन सुझाव दिनुभएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति भण्डारीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थामा विशेष संवेदनशील बन्न पनि आयोगलाई आग्रह गर्नुभयो। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताउनु भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरूबीचको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनु भएको छ। नेपाली कांग्रेस मोरङले विराटनगरमा हिजो आयोजना गरेको आमसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले राष्ट्रिय आवश्यकता अनुसार 5 दलीय गठबन्धन बनेकोमा शंका नगर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसले कुनै पनि हालतमा कसैलाई धोका नदिने बताउनुहुँदै कांग्रेससँग बहुमत नरहेकाले गठबन्धनमा जानु परेको उल्लेख गर्नुभयो। गठबन्धनका विषयमा कतिपय साथीहरूलाई चित्त नबुझे पनि ती सबै कुराहरूलाई बिर्सेर स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई धोका नदिन कार्यकर्ताहरूलाई निर्देशन पनि दिनुभयो। प्रधानमन्त्री देउवाले विराटनगरमा रहेको विराट राजाको दरबारको उत्खननदेखि समग्र विराटनगरको विकासमा ध्यान पुर्याउने बताउनुभयो। आमसभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धन जरूरी रहेको र स्थानीय तहको निर्वाचनमा कुनै प्रकारको दुविधा नराखी गठबन्धनको पक्षमा उभिन आग्रह गर्नुभयो। नेपाली कांग्रेसका महामन्त्री विष्णुप्रकाश शर्माले स्थानीय सरकारको जनप्रतिनिधि छान्ने चुनावी अभियानमा युवा पुस्तालाई सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभयो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले सुन्दर र समुन्नत विराटनगर बनाउने अभियानमा जुट्न आग्रह गर्नुभयो। प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले आज चितवनको भरतपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री देउवा हिजै विराटनगरबाट भरतपुर पुग्नु भएको छ। निर्वाचन आयोगले 3 गतेमा हुने स्थानीय तह निर्वाचनका लागि देशभर मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरेको छ। आयोगले जारी गरेको सूचनामा देशभरबाट स्थानीय निर्वाचनमा भाग लिने मतदाताको संख्या पनि सार्वजनिक गरिएको छ। आयोगले जारी गरेको सूचनामा 21,955 मतदान केन्द्र र 10,756 मतदान स्थल तोकिएको छ। 7 प्रदेशमा 1,77,33,723 मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ, जसमा महिला मतदाता संख्या 87,41,530 र पुरूष मतदाता संख्या 89,92,010 रहेको आयोगले जनाएको छ। यसै गरी प्रदेश 1 मा कुल मतदाता 33,47,384, मतदान स्थल 1,877 तथा मतदान केन्द्र 4,051 रहेको निर्वाचन आयोगले जनाएको छ। प्रदेशमा कुल मतदाता 33,31,170, मतदान स्थल संख्या 2,163, मतदान केन्द्र 4,189 रहेको छ। बागमती प्रदेशमा कुल मतदाता 34,12,869 मतदान स्थल 1,792 मतदान केन्द्र 4,095 रहेको छ। यसै गरी गण्डकी प्रदेशमा कुल मतदाता 17,89,411 मतदान स्थल संख्या 1,253 र मतदान केन्द्र 2,300 रहेको छ। यसै गरी लुम्बिनी प्रदेशमा कुल मतदाता 32,19,457 मतदान स्थल 1,629 मतदान केन्द्र 3,832 रहेको निर्वाचन आयोगले जनाएको छ। कर्णाली प्रदेशमा 10,01,200 मतदाता 907 मतदान स्थल र 1,385 मतदान केन्द्र तोकिएको छ। सुदूरपश्चिम प्रदेशमा 16,32,150 मतदाता 1,135 मतदान स्थल र 2,103 मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सबैसँग आग्रह गरेको छ। आयोगद्वारा हिजो ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा सबै मतदाताले निर्वाध रूपमा मतदान केन्द्रसम्म पुगी आफ्नो मताधिकार प्रयोग गर्न सक्ने वातावरण बनाउन राजनीतिक दल उम्मेद्वार तथा निर्वाचनसँग सरोकार राख्ने सबैसँग आग्रह गरेको छ। आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको प्रक्रिया शुरू भएसँगै निरन्तर अनुगमन गरिरहेको र केही घटना बाहेक हालसम्मका गतिविधिहरू शान्तिपूर्ण र उत्साहपूर्ण रहेको आयोगका अध्यक्ष तपबहादुर मगरले बताउनुभयो। यही वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनका लागि यति बेला सबै राजनैतिक दल र स्वतन्त्र उम्मेद्वारहरू प्रचार प्रसारमा लागेका छन्। वीरगंजबाट ध्रुव अधिकारीको रिपोर्ट।
वीरगंज सहित मध्य प्रदेशका जिल्लाहरूमा यतिखेर स्थानीय तहको निर्वाचनले उम्मेद्वारहरूलाई मतदाता सामु पुग्न भ्याई नभ्याई भएको छ। वैशाख 28 गतेदेखि मौन अवधि शुरू हुने र अब चुनाव प्रचारका लागि धेरै दिन बाँकी नहुँदा राजनैतिक दलहरूले आफ्नो गतिविधिलाई तीव्रता दिएका छन्। वीरगंज महानगरमा सत्ता साझेदार पाँच दलीय गठबन्धनदेखि नेकपा एमाले र लोसपाको गठबन्धनका उम्मेद्वारहरूले चुनावी अभियानलाई तीव्र अगाडि बढ़ाएका छन्। मध्य प्रदेशको एक मात्रै महानगरपालिका वीरगंजको चुनावलाई केन्द्रले समेत विशेष चासोको साथ हेरिरहेको छ। अब समग्र वीरगंजको विकास गर्न सक्ने नेतृत्वको खाँचो रहेको वीरगंजका अधिवक्ता राम नारायण कुर्मीले बताउनुभयो।
वीरगंजको महानगर भनिए पनि महानगरको जस्तो नदेखिएको सड़क साँगुरो भएको रोड त्यस्तै बिग्रेको यो समग्र रूपमा हेर्न सक्ने चाहिने एउटा योग्य र सक्षम उम्मेद्वार वीरगंजलाई चाहिने हो।
वीरगंजलाई कस्तो नेतृत्वको खाँचो रहेको छ, महिलाहरू कस्तो नेतृत्व चाहन्छन् त भन्ने सम्बन्धमा महिला अधिकार कर्मी एवं संचार कर्मी निलिमा पौडेल।
अबको मेयर चाहिँ महानगरलाई महानगर बनाउने जस्तो हुनु पर्यो र महिलाको हितको लागि काम गर्ने, युवाको लागि काम गर्ने, त्यसै गरी वीरगंजलाई व्यवस्थित बनाउने, फोहोर व्यवस्थापनदेखि लिएर वीरगंजको विकास गर्ने हुनु पर्यो।
राम्रो व्यक्ति छनौट नगरे 5 वर्ष पछुताउनु पर्ने बताउनुहुन्छ वीरगंज महानगरपालिका वार्ड नम्बर 5 की गृहिणी गीता पाण्डे।
गर्दा 10 पटक सोचेर बुझेर उम्मेद्वारको क्षमता दक्षता हेरेर काम गर्न सक्ने व्यक्ति रोज्नुपर्छ, अन्यथा 5 वर्ष पछुताउनुको विकल्प छैन।
वीरगंजका युवा कस्तो नेतृत्व चाहन्छन्, उनीहरूको प्रतिक्रिया यस्तो छ।
पहिलो पटक मतदान गर्दैछु, युवालाई रोजगार सिर्जना गरी स्वदेशमै रमाउन सक्ने वातावरण बनाउने, आर्थिक राजधानीलाई नाम अनुसार काम गर्न सक्ने व्यक्तिलाई मतदान गर्ने पक्षमा म छु।
युवाहरूको समस्या समाधान गर्न सक्ने सक्षम दक्ष भएको व्यक्तिलाई म यसपालि मतदान गर्छु। हाम्रो भन्दा राम्रो व्यक्ति मेरो चोइसमा छ।
वीरगंजका संचार उद्यमी एवं व्यवसायी ध्रुव शाहले नगरको शान्ति सुरक्षा सरसफाई औद्योगिक वातावरण बनाउन सक्ने मेयरको खाँचो रहेको बताउनुभयो।
हामी यस्तो मान्छेलाई भोट दिएर जिताउँ कि जो मध्य प्रदेशको एक मात्र यो वीरगंज महानगरलाई महानगर जस्तो बनाउन सकोस्।
30 गते हुने निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गर्न प्रहरी प्रशासन समेत अहोरात्र खटिरहेको छ। रेडियो नेपालका लागि ध्रुव अधिकारी वीरगंज।
वीरगंजबाट लागू बैतडीतर्फ। बैतडीमा पनि वैशाख 30 गति हुने स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारहरू आफ्ना नेता कार्यकर्ता सहित प्रचार प्रसारमा जुटेका छन्। सीपी लोहियाको रिपोर्ट।
वैशाख 30 हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा निर्वाचनमा खटिने सबै पक्षले तयारी गरिरहेका छन्। उम्मेद्वारहरू आफ्ना नेता कार्यकर्ता सहित प्रचार प्रसारमा जुटेका छन्। जिल्लामा निर्वाचन लक्षित शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएको छ। प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे।
बैतडी जिल्लाको 129 मतदान स्थल 205 मतदान केन्द्रमा सम्पूर्ण सुरक्षाको भरपर्दो व्यवस्था मिलाएका छ। नेपाली सेना स्वास्थ्य प्रहरीका सुरक्षा कर्मीहरू समय ठाउँ पुगिसकेका छन्।
यसअघि 1974 सालमा स्थानीय तहको निर्वाचन भएको थियो। उति बेला निर्वाचित भएका जनप्रतिनिधि विदाय हुने क्रममा छन् भने केही राजीनामा दिएर पुनः उम्मेद्वार बनेका छन्। उनीहरूको कामबाट बैतडीका मतदाता भने खासै सन्तुष्ट देखिँदैनन्। स्वतन्त्र विचार मञ्च बैतडीका अध्यक्ष गणेश ठकुराठी:
काम केही पनि देखिएन, कोही सन्तुष्टि छैन, जनताहरूले रोजगारको बाटो पनि पाएका छैन।
यस अघिका जनप्रतिनिधिले मतदातालाई दिएका आश्वासन पूरा गर्न नसकेको स्थानीय वासीको गुनासो छ। जनप्रतिनिधिहरू जनजीविकाको सवालमा काम गर्न चुकेको बताउनुहुन्छ मानव अधिकार एलायन्स बैतडीका अध्यक्ष निर्मल पाण्डे:
व्यवस्था परिवर्तन भएको महसुस मात्र भयो, तर व्यवस्था अनुसारको अवस्था फेरिएको महसुस हुन सकेको छैन। जसले समाजलाई माथि रूपान्तर गर्न सक्ने अवस्थाको हामीले नेतृत्व अब चुन्नुपर्ने बेला आएछ।
स्थानीय तहको नेतृत्व गर्ने व्यक्तिले स्थानीय स्तरका मुद्दाहरूको उठान गरी काम गर्नुपर्ने हुन्छ। आसन्न वैशाख 30 हुने निर्वाचनमा भने समाजका सबै कुरा बुझेको व्यक्तिलाई निर्वाचित गराउनु पर्ने तर्क गर्नुहुन्छ पाटन बहुमुखी क्याम्पसका प्रमुख उत्तम भण्डारी:
जनताको आवश्यकताको पहिचान गरेर प्राथमिकता क्षेत्रहरूको ध्यान गर्न सक्ने, जनताको विश्वास जित्न सक्ने, नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने भिजन भएको व्यक्ति स्थानीय तहका नेतृत्वका लागि आवश्यक पर्छ।
यसअघि 2074 सालमा निर्वाचित भएका जनप्रतिनिधिहरूले आफैले दिएका आश्वासन पूरा गर्न नसकेको जनगुनासो छ। आसन्न निर्वाचनमा मतदान गर्नु अघि उम्मेद्वारको काम गर्ने क्षमताका विषयमा बुझेर मात्रै धारणा बनाउनु जरुरी छ। सीपी लोहिया, रेडियो नेपाल, बैतडी।
निर्वाचन आयोगले निर्वाचन आचार संहिता विपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई 24 घण्टे स्पष्टीकरण सोधेको छ। आयोगले हिजो भट्टलाई पत्र पठाई स्पष्टीकरण सोधेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो। यसै गरी आयोगले निर्वाचन आचार संहिता विपरीत अभिव्यक्ति दिने निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि स्पष्टीकरण सोधेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले प्रत्यावृत गरेको सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्दै सार्वजनिक निकायको काम कार्यवाहीमा स्वच्छता, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गरी लोकतान्त्रिक शासन पद्धतिलाई सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सूचना आयोगको स्थापना दिवसका अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री देउवाले नागरिक सुसूचित भएमा नै नागरिक नियन्त्रित सरकारको विकास हुने उल्लेख गर्नुभयो। सही सूचनाको प्रवाहद्वारा नै शासन व्यवस्थाप्रति नागरिक सहभागिता बढ़न गई शासन व्यवस्था सुदृढ़ हुने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले स्थापनाकालदेखि नै राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि अग्रणी भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्नुभयो। दिवसका अवसरमा शुभकामना दिनुहुँदै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङले सूचनाको हकको कार्यान्वयन प्रभावकारी बनाउन र नागरिक तहसम्म पुर्याउन अझै प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसले आफ्ना भ्रातृ संघ र शुभेच्छुक संस्थाहरूलाई पूर्व निर्धारित अधिवेशन महाधिवेशन हाललाई स्थगन गर्न निर्देशन दिएको छ। पार्टीले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले हाललाई अधिवेशन स्थगित गर्न निर्देशन दिएको हो। वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेद्वार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेद्वारको पक्षमा सक्रिय रहन पनि सबै भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरूलाई नेपाली कांग्रेसले निर्देश गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनुहुने भएको छ। जेठ 2 गते बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने योजना बनाउनु भएको युनेस्कोले जनाएको छ। सन् 2019 भारतका प्रधानमन्त्रीका रूपमा पुनः निर्वाचित हुनुभएपछि हुन लागेको उहाँको यो पहिलो नेपाल भ्रमण हो। प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदी दुवैजना लुम्बिनीमा हुने समारोहमा सहभागी हुनुहुनेछ। लुम्बिनीमा मायादेवी मन्दिरमा दुवै प्रधानमन्त्रीले दीप प्रज्वलन गर्नुहुने कार्यक्रम छ। काभ्रे पुलाञ्चोकको रोशी गाउँपालिका 11 स्थित बीपी राजमार्गमा हिजो 2 गाड़ी ठोक्किँदा 5 मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका 7 30 विक्रम श्रेष्ठ, सोही नगरपालिका 4 45 हरिबहादुर बल, सुनकोशी गाउँपालिका 1 बस्ने 44 प्रमिला नेपाली, रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका 8 बस्ने 30 सम्झना भूषाल र उनका छोरा 6 संगीत रहेका छन्। घटनामा अन्य 18 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवड़ाका अनुसार भारतीय तीर्थयात्री लिएर काठमाण्डुबाट भारततर्फ जाँदै गरेको फोर्स गाड़ी र सिन्धुलीबाट काठमाण्डुतर्फ आउँदै गरेको टाटा सुमो बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका 11 स्थित बढ़ुवेशीमा ठोकिँदा टाटा सुमोमा रहेका 5 जनाको मृत्यु भएको हो। यसैबीच गृहमन्त्री बालकृष्ण खाड़ले काभ्रे दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिनुभएको छ। काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरेर घटनाबारे अनुसन्धानका लागि छानबिन समिति बनाउन निर्देशन दिनुभएको हो। गृहमन्त्रीको निर्देशन लगत्तै काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डेले प्रहरी नायब उपरीक्षक हरि खतिवड़ाको नेतृत्वमा 3 सदस्यीय छानबिन समिति बनाउनु भएको छ। सर्वोच्च अदालतमा नेपाल प्रहरीको 29 महानिरीक्षक आईजीपी बढ़ुवा विरूद्ध दायर रिट निवेदनमाथिको सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ। न्यायाधीश सुषमा लता माथेमाको एकल इजलासमा हिजो मुद्दाको सुनवाई शुरू भए पनि समय अभावका कारण सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा वैशाख 22 गतेलाई राखिएको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो। प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहलाई नियुक्त गर्ने मन्त्री परिषदको वैशाख 18 गतेको निर्णय विरूद्ध प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले यही वैशाख 19 गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। देशभर हिजो 19 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 3821 नमूनाको परीक्षण गर्दा 19 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 18 जना संक्रमण मुक्त भएका छन् भने संक्रमित 1 जनाको मृत्यु भएको छ। मध्य प्रदेश कोरोना संक्रमण मुक्त भएको छ। मध्य प्रदेशको कुनै पनि जिल्लामा कोरोनाका सक्रिय संक्रमित नभएको मध्य प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरस विरूद्धको खोप मतदान स्थलमा लगाउने भएको छ। मन्त्रालयले मतदान केन्द्र नजिकै खोप केन्द्र स्थापना गरी कोरोना भाइरस विरूद्धको खोप लगाउने भएको हो। मन्त्रालयले हिजो गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर संगीता कौशल मिश्राले वैशाख 30 गते मतदान केन्द्र नजिक खोप केन्द्र स्थापना गरी खोप लगाउन छुटेकालाई कोरोना भाइरस विरूद्धको खोप लगाउने बताउनुभयो। जुम्लाको तिला गाउँपालिका 2 घरको जग लगाउँदै गर्दा आएको सुक्खा पहिरोले 2 बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला 2 लिहीका स्थानीयवासी रणबहादुर बोहराको घरको जग लगाउँदै गर्दा खेलिरहेका 2 बालकको सुक्खा पहिरोले च्यापिएर मृत्यु भएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनका लागि गरेको सैन्य सहयोग प्रजातन्त्रको रक्षाका लागि भएको प्रतिक्रिया दिनुभएको छ। रूससँग जुधिरहेको युक्रेनका लागि अमेरिकी सैन्य सहयोग महत्वपूर्ण भएको भन्नुहुँदै राष्ट्रपति बाइडेनले यसको श्रेय अमेरिकी हतियार निर्माण कम्पनीलाई जाने बताउनुभयो। पछिल्लो समय युक्रेनको पूर्वी क्षेत्रमा रहेको डोनेस्क शहरमा भएको रूसी आक्रमणमा 27 जना मारिएका र दर्जनौं घाइते भएको अधिकारीहरूले बताएको संचार माध्यमले जनाएका छन्। रूसले युक्रेनी शहर लेभिभ स्थित 3 विद्युत आपूर्ति केन्द्रमा क्षेप्यास्त्र प्रहार गरेपछि रूसले यसको मूल्य चुकाउनु पर्ने युरोपेली युनियनले चेतावनी दिएको छ। रूसी आक्रमणपछि युक्रेनको पश्चिमी क्षेत्रमा पूरै विद्युत आपूर्ति बन्द भएको छ। अब आर्थिक समाचार।
नेपालको निर्यात क्षमता विस्तार र त्यसको सदुपयोग गर्न सरकारी निकायहरूको भूमिका कमजोर रहेको निर्यात व्यवसायहरूले औल्याउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजले बुधबार राजधानीमा आयोजना गरेको विदेशी मुद्रा आर्जनमा निर्यात उद्योगहरूको भूमिका विषय नाफिज संवाद कार्यक्रममा निजी क्षेत्र र पूर्व सरकारी अधिकारीहरूले स्वदेशी उत्पादन प्रवर्धन र निर्यातका लागि ठोस नीतिगत व्यवस्थाको अभाव रहेको बताउनुभयो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल तयारी पोसाक उद्योग संघका महासचिव अशोक कुमार अग्रवालले नेपाली उत्पादन छिमेकी मुलुक को दाँजोमा 27% महँगो हुने भएकोले विदेशी बजारमा प्रतिस्पर्धा गर्न समस्या परेको उल्लेख गर्नुभयो। पूर्व सचिव चन्द्र घिमिरेले व्यापार घाटा न्यूनीकरणका उपायहरू तयार भए पनि सरकारी संयन्त्र नै कार्यान्वयनमा उदासीन भएकोले वर्तमान आर्थिक समस्या आएको दावी गर्नुभयो। कार्यक्रममा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डाक्टर सुरेन्द्र उप्रेतीले आगामी बजेटले निर्यात प्रवर्धन र आयात प्रतिस्थापनमा जोड़ दिनु आवश्यक भएको बताउनुभयो। कार्यक्रममा निर्यात व्यवसाय महासंघका उपाध्यक्ष दुर्गा विक्रम थापाले निर्यात विस्तार र प्रवर्धन गर्न कुल निर्यात रकमको 1% रकम छुट्याउनु आवश्यक भएको बताउनुभयो। नीति तर्जुमा र निर्णय गर्नुभन्दा पहिला त्यसको प्रभाव र असरको आवश्यक अध्ययन बिना नै निर्णय गर्ने प्रवृत्तिले नेपाली अर्थतन्त्र संकट तर्फ जान सक्ने सम्भावना बढेको अर्थविदहरूले औल्याउनु भएको छ। नेपाली अर्थतन्त्रको आगामी दिशा विषयमा आर्थिक पत्रकार समाज सेजनले बुधबार काठमाडौँमा आयोजना गरेको अर्थ संवादमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीका एसिया प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार सोनी मुवागले नेपालमा अर्थतन्त्र बिगार्ने खालको प्रवृत्ति देखिन थालेको बताउनुभयो। उहाँले नेपालको अर्थतन्त्र र सूचकहरूको अवस्था श्रीलंका भन्दा राम्रो रहे पनि सुशासनको अभाव र हजुवाको भरमा निर्णय गर्ने प्रवृत्ति देखिएकोले मुलुक संकटको अवस्थामा जाने जोखिम कायमै रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डाक्टर सुरेन्द्र उप्रेतीले पछिल्ला महिनाहरूमा आर्थिक गतिविधि उल्लेख्य रूपमा बढ़ेकोले वार्षिक आर्थिक वृद्धि तथ्याङ्क विभागले प्रक्षेपण गरे भन्दा धेरै हुन सक्ने बताउनुभयो। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले मुलुकलाई औद्योगिकरणमा लैजानुको विकल्प छैन भन्दै स्वदेशी दशक घोषणा गरौं औद्योगिकरणमा जाउँ भन्नुभयो। नेपाल सरकार विश्व ब्याङ्क बीच 15 करोड़ अमेरिकी डलर बराबरको वृद्धिका लागि वित्त विकास नीति ऋण सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ सचिव मधु कुमार मरासिनी र विश्व ब्याङ्कका तर्फबाट नेपालका समेत राष्ट्रिय निर्देशक फारिस हजाज जेर्बोसले हस्ताक्षर गर्नुभयो। कार्यक्रममा अर्थ सचिव मधु कुमार मरासिनीले विदेशी मुद्राको संचितमा परेको चापलाई सो सहयोगले केही हदसम्म योगदान गर्ने बताउनुभयो। विश्व ब्याङ्कका राष्ट्रिय निर्देशक फारिस हजाज जेर्बोसले सरकारको नीति तथा प्राथमिकताहरूमा थप योगदान पुर्याउन सहयोग महत्वपूर्ण हुने बताउनुभयो।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपालले पाहुना टोली जिम्बाब्वे ए विरूद्धको तेस्रो तथा अन्तिम टी ट्वेन्टीमा जीत हात पारेको छ। टीयू क्रिकेट मैदानमा बुधबार नेपालले जिम्बाब्वेलाई 8 विकेटले हराएको हो। जीतसँगै नेपालले पहिलो खेलमा बेहोरेको हारको बदला लिएको छ। पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग 6 विकेटले पराजित भएको थियो। दोस्रो टी ट्वेन्टी भने वर्षाले रद्द भएको थियो। नेपालको जीतसँगै 3 खेलको सिरिज 1-1 बराबरीमा टुंगिएको छ। जिम्बाब्वेले दिएको 137 रनको लक्ष्य नेपालले 15 ओभर 5 बलमा 2 विकेट गुमाएर पूरा गर्यो। नेपालको जीतमा आसिफ शेखले अभिजित रहँदै 87 रनको अर्धशतकीय इनिङ खेले भने कुशल भुर्तेलले 34 रन जोड्दा बसीर अहमदले 10 रन जोडेका थिए। जिम्बाब्वेका लुक जोगवे र ब्रान्डन माबुताले 1-1 विकेट लिएका छन्। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले 20 ओभरमा 7 विकेट गुमाएर 136 रन बनाएको थियो। जिम्बाब्वेका लागि रोए कियाले सर्वाधिक 49 रन बनाए। मारू मानीले 27 रन जोड्दा लुक जोगवेले अभिजित 23 रन बनाए। इनोसेन्ट कियाले 14 रन जोड़े। नेपालका कप्तान सन्दीप लामिछानेले 2 तथा सोमपाल कामी र बसीर अहमदले 1-1 विकेट लिए। आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीका स्वरूप नेपालले जिम्बाब्वे एसँग सिरिज खेलिरहेको हो। अब नेपालले पाहुना टोलीसँग 3 खेलको एक दिवसीय सिरिज खेल्नेछ।
सुमिता लामा खेल समाचारका साथमा अब मौसम। आज देशका पहाड़ी तथा हिमाली भागमा आंशिकदेखि सामान्य बदलिरही पहाड़ी तथा तराईका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16 डिग्री सेल्सियस, वर्षा 25.5 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:22 भयो भने सूर्यास्त भरे साँझ 6:40 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगलाई राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह। राष्ट्रिय आवश्यकता अनुसार नै 5 दलीय गठबन्धन बनेको प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई। स्थानीय तह निर्वाचनमा गठबन्धनकै पक्षमा लाग्न पार्टी नेता कार्यकर्तालाई प्रधानमन्त्रीको आह्वान। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ 2 गते नेपाल भ्रमणमा आउनुहुने। काभ्रे पलाञ्चोकको रोशी गाउँपालिका अन्तर्गत बीपी राजमार्गमा 2 गाड़ी ठोक्किँदा 5 जनाको मृत्यु। र अमेरिकाले युक्रेनका लागि गरेको सैन्य सहयोग प्रजातन्त्रको रक्षाका लागि भएको अमेरिकी राष्ट्रपति बाइडेनको प्रतिक्रिया। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।